अब जो है जो अगली आयत है, आयत नंबर 30, इससे हमें क्या बात पता चलती है कि अहले किताब से जिहाद के लिए कहा जा रहा है ना, और गोया कि ये तबूक की तमहीद है। गज़वे तबूक की ये तमहीद है, क्योंकि आगे गज़वे तबूक की आयात शुरू होने वाली हैं। अल्लाह ताला कहते हैं वकालतिल यहूदु उज़ैर इब्नुल्लाह, के यहूदी कहते हैं उज़ैर अल्लाह का बेटा है। वकालतिन नसारा अलमसीह इब्नुल्लाह, के मसीह अल्लाह का बेटा है। ज़ालिका कौलुहुम बिअफवाहिहिम, ये बेहकीकत बातें हैं जो अपनी जबानों से निकालते हैं। युदाहिउना कौलल्लज़ीना कफरू मिन क़ब्ल, उन लोगों की देखा देखी जो इनसे पहले कुफर में मुब्तिला हुए थे। ये क्यों ये बातें करते हैं? जालिका कौलहुम बे अफवाहिहिम, युदाहिउना के मानी क्या है कि ये लोग जो है हम आहंगी पैदा कर रहे हैं, ये रीस कर रहे हैं। कौल अल्लज़ीना कफरू मिन कब्ल, उन लोगों की जो इन्होंने इससे पहले जो है वो कुफर किया था। قَاتَلَهُمُ اللَّهُ أَنَّا يُؤْفَكُونَ, खुदा की मार इन पर, ये कहां से धोखा खा रहे हैं। तो अब आप देख लें कि अहले किताब का हजरत उजैर को जो है वो खुदा का बेटा कहना, क्योंकि हजरत उजैर जो थे इन्होंने दीन की तजदीद की थी, है ना। हजरत सुलेमान अलैहिस्सलाम के बाद जो बनी इसराइल पर जवाल आया था, हत्ता के तौरात भी दुनिया से गुम हो गई थी, तो हजरत उजैर जो थे उन्होंने पुराने अहदनामे को फिर से मुरतब किया था। तो इन्होंने इतनी ताजीम की यहूदियों ने उनकी कि उनको अल्लाह का बेटा ही बना रखा, बना दिया। और इसी तरह ईसाई जो थे हजरत ईसा अलैहिस्सलाम को अल्लाह का बेटा कहते थे। तो अल्लाह ताला कह रहे हैं कि ये क्या करना चाहते हैं कि ये फूंके मार कर, फूंक से तो कुछ नहीं ना होता, तो ये फूंक मार कर ये चाहते हैं के अपनी जबानों से, अपनी बातों से जो है वो क्या करें कि दीन को नुकसान पहुंचाएं। ये अपनी जबानों से वो बातें निकालते हैं जो कि काफरों ने निकाली। काफरों ने शिर्क किया, जंगे की, नतीजा क्या निकला? और अब अहले किताब भी ऐसा कर रहे हैं। कातलाहुमुल्लाह अन्ना युफकून, मारे गए ये लोग, मार है इन पर अल्लाह की, और ये लोग कहां से धोखा जो है वो खा रहे हैं। तो इनकी बातें क्या थी? शिर्क करना। इनकी बातें क्या थी कि इस्लाम को ये शिकस्त दे देंगे। तो इन सब चीजों की तरफ जो है इशारा किया जा रहा है कि एक तरफ मुशरिकीन जो थे वो लात और मनात को अल्लाह की बेटियां कहते थे, फरिश्तों को अल्लाह की बेटियां कहते थे, और ये भी शिर्क कर रहे हैं। तो शिर्क करने वालों पर तो अल्लाह की मार है ना, ये कहां से धोखा खा रहे हैं। इत्तखज़ू अहबारहुम व रुहबानहुम अरबाबम मिन दूनिल्लाह, उन्होंने अपने उलमा और दरवेशों को अल्लाह के सिवा अपना रब बना लिया है। वल मसीह इब्न मरियम, और इसी तरह मसीह इब्न मरियम को भी। वमा उमिरू इल्ला लियाबुदू इलाहन वाहिदा ला इलाहा इल्लाहू ला इलाहा इल्लाहू, हालांकि इनको एक माबूद के सिवा किसी की बंदगी करने का हुक्म नहीं दिया गया था, वो जिसके सिवा कोई मुस्तक इबादत नहीं। सुबहानहू अम्मा युश्रिकून, पाक है वो इन मुशरिकाना बातों से जो ये लोग करते हैं। तो आप देखिए कि यहां पर जो बात बताई जा रही है वो क्या है कि इन्होंने अपने उलमा को और दरवेशों को अपना रब बना लिया, है ना, अल्लाह के सिवा अपना रब बना लिया। तो ये आयत नंबर 31 से 35 तक जो है यहूदो नसारा के उलमा और जो भी उनके अब्बाद और जुहाद, उनकी गुमराही और उनके जो कुफराना उनका अमल था ना, उनकी बातें और अमल, उसका यहाँ पे जिक्र किया जा रहा है कि यहूदो नसारा के उलमा जो थे वो क्या करते थे, उनके अमल कैसे थे, फिर भी वो उनकी बातें मानते थे। यहूदो नसारा अवाम अपने उलमा की बात मानती थी। तो अल्लाह ताला जो है इन चारों आयतों में बता रहे हैं कि उनके अमल कैसे थे, कि अपने उलमा को उन्होंने अल्लाह को छोड़कर रब बना लिया, और फिर हजरत मसीह इब्ने मरियम को भी। حالانکہ ان کو حکم کیا گیا دیا گیا تھا، ایک خدا کے سوا ان کو کسی اور کی عبادت نہیں کرنی، ایک صرف خدا کے سوا ان کو کسی اور کی جو ہے وہ بندگی نہیں کرنی، صرف ایک اللہ کی بندگی کا جو ہے وہ انہیں حکم دیا گیا تھا. تو دراصل جو ہے رب بنانے سے مراد کیا ہے کہ انہی کا کہنا ماننا، جس کو وہ حرام کرتے تھے یہ حرام سمجھتے تھے، جس کو وہ حلال کر دیتے تھے اس کو یہ حلال سمجھتے تھے. تو عبادت صرف یہ نہیں ہوتی کہ نماز اللہ کی پڑھی جائے، عبادت یہ ہے کہ پورے طور طریقے حلال حرام ضابطہ شریعت ساری چیزیں جو ہے وہ اللہ کے مطابق ہوں. اور وہ لوگ کیا کرتے تھے، یعنی اپنے جو علماء تھے ان کی باتیں مانتے تھے، جو کچھ وہ کہتے تھے اس کے مطابق وہ عمل کرتے چلے جاتے تھے، ہے نا. جیسے مثلاً انہوں نے سود کو حلال کر دیا تو انہوں نے اس کو جو ہے وہ حلال سمجھنا شروع کر دیا، انہوں نے جس چیز کو حرام کہا انہوں نے اس کو جو ہے وہ حرام کرنا جو ہے وہ شروع کر دیا. اور آج کے دور میں بھی آپ سوچیں کہ بعض لوگ یہ کہتے ہیں کہ دین جو ہے وہ نماز روزہ حج اور زکات کا نام ہے، ہے نا. عبادت ٹھیک کرتے ہیں، عبادت وہ سمجھتے ہیں صرف نماز روزہ حج اور زکات ہے، باقی زندگی کا قانون طور طریقے لباس کیسا ہونا چاہیے اور کمانے کا طریقہ کیا ہو وہ کہتے ہیں کہ یہ ہٹ کر ہے، دین اور دنیا کو لوگوں نے الگ کر دیا ہے. تو یہ چیز بھی جو ہے یہ بھی شرک ہے، یعنی پوری زندگی کا قانون پوری زندگی کے طور طریقے جو ہے وہ اللہ اور اللہ کی پسند کے مطابق ہونا ضروری ہے. اللہ بار بار کہہ رہے ہیں کہ ان کو ایک خدا کے سوا کسی کی بندگی کا حکم نہیں دیا گیا تھا. سبحانہ اما یشرکون، پاک ہے وہ ان مشرکانہ باتوں سے جو یہ لوگ کرتے ہیں. پھر فرمایا یریدون ان یطفئوا نور اللہ بافواہہم، یہ لوگ چاہتے ہیں کہ اللہ کی روشنی کو اپنی پھونکوں سے بجھا دیں. فیاب اللہ الا ان یتم نورہ، مگر اللہ اپنی روشنی کو مکمل کیے بغیر ماننے والا نہیں ہے. ویاب اللہ، اور اللہ تعالیٰ نے کیا کیا، انکار کر دیا. سوائے اس کے کیا ہوگا کہ وہ پورا کرے گا اپنے نور کو. ولو کرے ہلکا فرور، خواہ کافروں کو کتنا ہی جو ہے وہ ناگوار کیوں نہ ہو. تو یہاں پر اس سے مراد یہ ہے کہ جو اہل کتاب تھے اور جو بھی انکار کرنے والے تھے ان کا تعارف کروایا جا رہا ہے، ان کی روش بتائی جا رہی ہے کہ وہ یہ چاہتے ہیں کہ اللہ کے نور کو اپنے منہ سے بجھا دے. جیسے کوئی شخص ہے نا سورج کی شعائیں دیکھتا ہے یا چاند کی روشنی تو اپنی پھونکوں سے بجھانا چاہتا ہے کہ سورج جو ہے نا اس کو چراغ کو گل کر دیا جائے، چاند کی روشنی جو ہے نا اس کو ختم کر دیا جائے، تو یہ ناممکن ہے نا. جس طرح سورج کی روشنی کو ختم کرنا ناممکن ہے، چاند کی روشنی کو ختم کرنا ناممکن ہے، اسی طرح دین اسلام کے سورج کو بجھانا، اس کی روشنی کو بجھانا جو ہے وہ ناممکنات میں سے ہے. یہ چاہتے ہیں کہ اللہ تعالیٰ نے جو فیصلہ کیا ہے نا کہ دین حق جو بھیجا ہے، کہ دین حق کی پیروی بھی نہیں کرتے، اس کی مخالفت کرتے ہیں. ان کی مخالفت ایسے جیسے پہلے کہا کہ منہ کی باتیں ہیں پیچھے، ہے نا. اب یہاں پر کیا کہا کہ یہ تو ایسے جیسے کہ ان کے منہ کی پھونکے ہیں، جیسے سورج کو مٹی کا دیا سمجھ کر کوئی اپنے منہ کی پھونکوں سے بجھانا چاہے، تو ان کی جو کوششیں ہیں یہ ایسی ہی ہیں، ہے نا. جیسے رسول اللہ صلی اللہ علیہ وسلم نے کہا تھا کہ یہ اہل مکہ جو بھی مخالفت کر رہے ہیں میں دین اسلام کو چھوڑ نہیں سکتا، اگر یہ میرے ایک ہاتھ پر سورج یا بائیں پر چاند بھی رکھ دیں میں پھر بھی دین اسلام کو نہیں چھوڑوں گا جس پر میں جس اللہ پر ایمان لے آیا ہوں. تو گویا کہ یہاں پہ بڑے ہی خوبصورت انداز میں اور بڑے ہی زوردار انداز میں اللہ تعالیٰ اس بات کا اعلان کر رہے ہیں کہ اللہ کے فیصلے کو کوئی روک نہیں سکتا. یہ اپنے منہ کی پھونکوں سے دین اسلام کے نور کو بجھانا چاہتے ہیں، اللہ نے اس کا انکار کیا ہے، اور اللہ کا نور جو ہے وہ پورا ہو کر ہی رہنا ہے، خواہ یہ کافروں کو کتنا ہی جو ہے وہ ناگوار کیوں نہ ہو. تو کافر جو ہے چھپانے والا ہے نا، رات کو بھی کافرہ کہتے ہیں کہ اندھیروں میں ساری چیزوں کو اندھیروں میں چھپا لیتی ہے، روشنی پر پردہ ڈالتی ہے. کسان کو بھی کافر کہتے ہیں کہ غلے کا دانہ جو ہے وہ زمین میں چھپا دیتا ہے. اور کافر اللہ کے نور کو چھپانا چاہتے ہیں، دلوں میں کفر اور نفاق لیے ہوئے ہیں، مسلمانوں کے لیے ان کے پاس بغض ہے، اناد ہے، تو اللہ تعالیٰ کہتے ہیں کہ اتنا ہی یہ ابھرے گا جتنا کہ جو ہے وہ تم بجھا دو گے، یعنی جتنا تم بجھانا چاہتے ہو، جتنا تم دین اسلام کو نقصان پہنچانا چاہتے ہو، اتنا ہی جو ہے یہ دین جو ہے وہ تکمیل ہوگا، مکمل ہوگا. کل جس کا اعلان کیا تھا کوہ صفا پر آقا نے، آج بھی وہ سچائی لوگوں سب سے بڑی سچائی ہے. ولو کرے ہل کافرون، کافروں کو کتنا ہی ناپسند کیوں نہ ہو. والذی ارسل رسوله بالهدى ودین الحق لیظهره علی الدین کلہ، وہ اللہ ہی ہے جس نے اپنے رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا ہے تاکہ اسے پوری جن سے دین پر غالب کر دے. اب آپ دیکھیں کہ یہاں پر اللہ تعالیٰ کیا کہہ رہے ہیں کہ وہ اللہ ہی تو ہے جس نے اپنے رسول کو بھیجا ہے نا، اور رسول کو کیا دے کر بھیجا؟ دین حق. اور رسول سے مراد کون ہے؟ رسول اللہ صلی اللہ علیہ وسلم. پھر رسول اللہ صلی اللہ علیہ وسلم کو بھیجا دی الہدا دے کر. الہدا سے مراد یہاں پر قرآن مجید ہے، وہ معجزات ہیں اور وہ برہان ہیں جو اللہ نے رسول اللہ صلی اللہ علیہ وسلم کو دیے تھے، ہے نا. ودین الحق کی، اور دین حق کے ساتھ. تو جو قرآن ہے اور رسول اللہ صلی اللہ علیہ وسلم نے جو دین پیش کیا وہ دین حق ہے. اور کیوں یہ دے کر بھیجا؟ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّ، کہ اس کو تمام جن سے دین پر جو ہے وہ ظاہر کر دیا جائے، غالب کر دیا جائے. تو آپ دیکھ لیجئے کہ پہلے دین کہا اور پھر الدین کہا. الدین جو ہے اس سے مراد جن سے دین ہے. عربی زبان میں دین کے معنی نظام زندگی اور طریقے زندگی کے بھی ہوتے ہیں، ہے نا. تو اللہ تعالیٰ کہتے ہیں کہ جس ہدایت اور دین حق کو اللہ تعالیٰ نے رسول اللہ کو دے کر بھیجا ہے، اور رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں جو دین لے کر آئے وہ تمام پہلے طریقوں اور دینوں پر غالب ہونے والا ہے. رسول اللہ کی بعثت اس لیے نہیں ہوئی کہ لوگ اپنی اپنی مرضی سے زندگی گزارتے رہیں، آپ کی بعثت اس لیے ہوئی ہے کہ اب جتنے بھی دین ہیں وہ ختم ہو جائیں اور دین اسلام جو ہے وہ غالب ہو کر رہے. اب کسی اور دین کی کوئی رعایت اور گنجائش نہیں ہے، ہے نا. اللہ تعالیٰ کا نمائندہ امبیسڈر رسول اللہ صلی اللہ علیہ وسلم تھے نا، تو وہ یہ چاہتے تھے کہ وہ نظام حق جو ہے وہ پوری دنیا پر جو ہے وہ غالب کر دیا جائے. تو اگر کوئی بھی دوسرا دین جو ہے، کوئی دوسرے دین پر عمل کرنا چاہتا ہے تو جزیہ دے کر رہنا پڑے گا، شاغرون بن کر ان کو رہنا پڑے گا، ذمی بن کر رہنا پڑے گا، یعنی سمٹ کر. اب غلبے کی حالت میں کفر جو ہے وہ نہیں ہو سکتا. تو یہاں پر جو ہے اسی چیز کی طرف جو ہے اللہ تعالیٰ توجہ دلا رہے ہیں کہ دین اسلام کی فطرت کے اندر بالادستی ہے. آپ کی بعثت کا مقصد ہی اسلام کی نظریاتی اور سیاسی بالادستی تھا. آپ کو بھیجا ہی اس لیے گیا تھا کہ ساری دنیا کو اسلام کی دعوت دیں، دنیا میں دین اسلام کو غالب کریں. اور دور نبوی میں یہودیت ایک دین تھا، عیسائیت، مجوسیت، منافقت، مشرکین تھے، صائبی لوگ تھے، ہے نا. تو پورے کے پورے جو نظام زندگی تھے ان سب کو ختم کر کے ایک دین اسلام کو جو تھا وہ نافذ کرنا تھا. اور آج کے دور میں آپ دیکھیں تو ہندوازم ہے، سکھازم ہے، بدھازم ہے، جمہوریت، اشتراکیت، بہت سے دین ہیں. تو آج کے دور میں تمام مسلمانوں کی یہ ذمہ داری ہے کہ اسلام کی برتری اور بالادستی کو بادلائل ثابت کریں، اور اس کے علاوہ جو ہے وہ یعنی اپنے علم سے بھی اور اپنے حالات سے بھی اور اپنی تبلیغ سے بھی. یہ اگر ہم علمی طور پہ ثابت کریں گے تو یہ نظریاتی برتری ہوگی، اور سیاسی طور پر ہم اس کو ثابت کریں گے تو پھر کیا ہوگا کہ اس کا یہ مطلب ہے کہ یہ دین وہی دین ہے جو کہ ایک سچا دین ہے، دین حق. آپ دیکھیں کہ اسلامک سٹیٹ، رسول اللہ جو ہے وہ پہلے سپہ سلار تھے، پہلے حکمران تھے، اور تمام شعبوں میں آپ نے رہنمائی دی ہے. تو حقیقت یہ ہے کہ اسلام جو ہے وہ معیشت، معاشرت، سیاست، اخلاقی لحاظ سے ہر نظام پر جو ہے وہ اصول رکھتا ہے، اور ہر نظام پر برتری جو ہے وہ دیکھنا چاہتا ہے. اور جتنی بھی اسلامک سٹیٹ ہے ان کے لیے یہ بات سوچنے کی ہے کہ کہنے کو مسلمان ہے لیکن دین اسلام پر عمل وہ لوگ جو ہے وہ नहीं कर रहे। यहां पर क्या फरमाया, वलऊ करेहल मुशरिकून, हाँ ये मुशरिकों को कितना ही नागवार क्यों ना हो, तो आप देख लीजिए कि अगर उनको नागवार भी हो तो भी दीन इस्लाम जो है उसको गालिब करना है और दीन इस्लाम जो है वो उसको फैलाना है, और ये आज हम सब की जो है वो जिम्मेदारी बनती है। या अय्युहल्लज़ीन आमनू इन कसीरम मिनल अहबारी वर्रुहबानी लयाकुलूना अमवालन्नासि बिलबातिलि वयसुद्दूना अन सबीलिल्लाह। ए ईमान लाने वालों, इन अहले किताब के अक्सर उलमा और दरवेशों का हाल क्या है कि वो लोगों के माल बातिल तरीकों से खाते हैं। ए लोगों जो ईमान लाए हो, इन कसीरम मिनल अहबारी वर्रुहबानी, के अहले किताब के उलमा हैं या फिर ईसाइयों के जो दरवेश हैं वो क्या करते हैं, लयाकुलूना अमवालन नासि बिलबातिली, कि वो लोगों के माल बातिल तरीकों से खाते हैं, यसुद्दूना अन सबीलिल्लाह, और उन्हें अल्लाह की राह से रोकते हैं। वल्लज़ीना यकनिज़ूना अज़्ज़हब वल्फिद्दा वला युन्फिकूना फी सबीलिल्लाह फबशिरहुम बिअज़ाबिन अलीम, और उन्हें अल्लाह की राह से रोकते हैं, इन्हें दर्दनाक सजा की खुशखबरी सुना दो। क्यों? कि ये वो लोग हैं जो जमा करके रखते हैं सोना और चांदी को और इन्हें राह खुदा में खर्च नहीं करते। तो आप देख लीजिए कि यहाँ पर बताया जा रहा है कि अहले किताब के या ईसाइयों के जो हैं वो उलमा जो हैं, यहाँ पे तीन उनकी जो है वो बातें बताई जा रही हैं। पहली चीज क्या है कि लोगों का जो माल है उसको क्या करते हैं कि बातिल तरीकों से खाते हैं। दूसरी बात क्या है, उन्हें अल्लाह की राह से खुद रुकते हैं और उन्हें रोकते हैं, है ना। और तीसरी मजीद उसकी तफसील बताई जा रही है कि ये सोना और चांदी को जमा करके रखते हैं और उसको अल्लाह के रास्ते में खर्च नहीं करते, तो इनके लिए दर्दनाक अजाब है। और दर्दनाक अजाब जो है ये क्यों है, इनके अमलों की वजह से है। और आप देखिए कि अल्लाह रब्बुल इज्जत जो है यहाँ पर ये बात बता रहे हैं कि इन लोगों ने क्या किया। पहली बात यहाँ पर जो बताई गई वो क्या है कि लोगों का माल खाना, और आप सूरत बकरा में भी पढ़ चुकी हैं जो कुरान को बेचकर जो है, इन कुरान को नहीं अपनी तौरात को या उनकी जो किताबें थी यानी अल्लाह की किताब को बेचकर भी जो है वो क्या करते थे, माल खाते थे। और वो यूं भी करते थे कि लोगों से माल लेते थे बातिल तरीकों से, जैसे रिश्वत ले लेना, है ना। और इसी तरह मुसलमानों की अक्सरियत का अब हाल क्या है, आप सोचे तो सही। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पर फरमाया था, तुम पिछली उम्मतों के तौर तरीकों की पैरवी करोगे, है ना। फिर पिछली उम्मतों ने क्या किया, तुम भी उन रास्तों पर जो है वो चल कर रहोगे। और आप देख लें कि आज हमारे जो उलमा हैं वो भी दुनिया के लिए दीन को बेचते हैं। कुछ लोग ऐसे हैं जो हक पर कायम रहते हैं, है ना, वरना क्या है कि अपनी मर्जी के फैसले देना और कुरान की आयात के खिलाफ जो है वो फतवे देना। तो उनकी ये बुराई थी, उनकी ये बीमारी थी कि पैसों के लालच में वो गलत फतवे देते थे, हुब्बे माल और हिरसे दुनिया। तो आज मुसलमानों के अंदर भी ये बुराई जो है वो पैदा हो चुकी है, उनके उलमा के अंदर भी। तो जो भी इस्लाम को लीड करने वाले लोग हैं, वो असातिज़ा हैं या फिर ये के उलमा हैं या फिर ये के जो मसाजिद को लीड करने वाले हैं, इमाम हैं या मशायख हैं या जो भी हैं, उन सबको इन आयात की रोशनी में अपने तर्ज अमल पर गौर करना चाहिए। अल्लाह ताला क्या कहते हैं कि ये जो सोना चांदी को जमा करके रखते हैं और अल्लाह की राह में खर्च नहीं करते तो इनके लिए दर्दनाक सजा है। कहते हैं कि जब ये आयतें नाजिल हुई तो सहाबा बड़े ही परेशान हुए कि हम तो फिर मारे गए, है ना। तो इसका क्या मतलब है कि असल में आगे ज़कात का हुक्म आने वाला है। हजरत अब्दुल्ला बिन उमर फरमाते हैं कि ये ज़कात के हुक्म से पहले का हुक्म है, क्योंकि ज़कात का हुक्म नाजिल होने के बाद ज़कात को अल्लाह ताला ने माल की तहारत का जरिया बना दिया। इसलिए उलमा फरमाते हैं कि जिस माल से ज़कात अदा कर दी जाए वो कर्ज नहीं है, اور جس مال سے زکوٰۃ ادا نہ کی جائے وہ قرض ہے. تو یہ ہے اللہ تعالیٰ کا کہنا کہ والذین یکنزون الذهب والفضۃ ولا ينفقونها فی سبیل اللہ, کہ یہ کن سے مراد کون سا مال ہے جس کو جمع کیا ہوا ہے اور زکوٰۃ ادا نہیں کی جاتی. اور آج مسلمانوں میں بھی بہت سے لوگ جو ہے نا وہ زکوٰۃ کو ادا نہیں کرتے یا صحیح حساب کر کے ادا نہیں کرتے, ایسے ہی اندازے سے ادا کر دیتے ہیں. ان کو واقعی حساب کرنا چاہیے کہ کتنے پیسے ہیں اور کتنی سونا ہے کتنی چاندی ہے, کہ جو کچھ بھی ان کا مال اور سبب ہے سارا کچھ اس کا حساب لگا کر زکوٰۃ جو ہے وہ ادا کرنی چاہیے. اور اسی طرح وراثت, کہتے ہیں کہ وہ مال جس میں وراثت جو ہے اس کو تقسیم کیا جاتا ہے, وارثوں کو اس کا حق دیا جاتا ہے, وہ بھی قرض نہیں ہے, وہ بھی قرض ہے جس میں وارثوں کو اس کا حق نہیں دیا جاتا, ہے نا. تقسیم چاہتا ہے نا اسلام, زکوٰۃ کی شکل میں بھی مال کی تقسیم ہوتی ہے اور وراثت کی جب تقسیم کی جاتی ہے تو بھی مال جو ہے وہ بڑھتا ہے, ایک جگہ جمع نہیں ہوتا چلا جاتا, جاگیرداری نہیں ہے, ہے نا. تو یہ وہ بات ہے. تو ایسے لوگوں کو دردناک عذاب کی سزا کی خوشخبری دے دو, اور وہ عذاب کیسا ہوگا, یوم یحمى علیہا فی نار جہنم فتکوی بہا جباہہم وجنوبہم وظہورہم ھذا ما کنزتم لانفسکم فذوقوا ما کنتم تکنزون. جب وہ دن آئے گا تو اس وقت جو ہے کیا کہا جائے گا, کیا کیا جائے گا, اللہ رب العزت فرماتے ہیں کہ اس دن دہکایا جائے گا علیہا, یعنی سونا چاندی جو ہے نا ان کو گرم کیا جائے گا, دہکایا جائے گا. یوم یحمى علیہا فی نار جہنما, یہ مال یہ سونا چاندی یہ دولت یہ کرن جو تم نے جمع کر کے رکھا تھا اس کو جہنم کی آگ میں دہکایا جائے گا, تپایا جائے گا. فتکوا بہا جباہہم, پھر اسی سونے چاندی کو اسی مال کو ان کی پیشانیوں کو لگایا جائے گا, پیشانیوں کو داغا جائے گا. وجنوبہم, اور ان کے پہلوؤں کو, وظہورہم, اور ان کی پیٹھوں کو. اور پھر کہا جائے گا ھذا ما کنزتم لانفسکم, یہ ہے وہ مال جو تم نے اپنے لیے جمع کر رکھا تھا. فذوقوا ما کنتم تکنزون, اب چکھو جو ہے اس عذاب کا مزہ جو تم جو ہے وہ جمع کر کے جو ہے وہ رکھتے رہے. تو آپ دیکھ لیجئے کہ یہاں پر اللہ رب العزت جو ہیں وہ بتا رہے ہیں کہ مطالبہ کیا ہے, انفاق کا مطالبہ کیا ہے, کہ اللہ کے دین کے لیے, دعوت دین کے لیے, اقامت دین کے لیے, تعلیم دین کے لیے, یا جہاد فی سبیل اللہ کے لیے جب بھی ضرورت پیش آئے تو پھر اس وقت جو ہے وہ اللہ کے راستے میں خرچ کیا جائے. انفاق فی سبیل اللہ, یعنی زکوٰۃ الگ ہے جو فرض ہے, اس کے علاوہ بھی جو مال ہے اس میں سے انفاق جو ہے وہ کرنا چاہیے. اور انفاق سے جی چرانا جو ہے وہ کیا ہے, یہ منافقت کی علامت ہے, اور منافقت اور ایمان ایک جگہ جو ہے وہ جمع نہیں ہو سکتا. تو اصل بات کیا ہے کہ زکوٰۃ اور چیز ہے اور انفاق اور چیز ہے. انفاق زکوٰۃ کے علاوہ کیا جاتا ہے, ہے نا, اور زکوٰۃ تو فرض ہے جو ہر حال میں جو ہے وہ ادا کرنا ہے. تو ان آیات میں اللہ تعالیٰ جو ہیں انجام بتا رہے ہیں ان لوگوں کا جو راہ خدا سے مال کو بچاتے ہیں, مال کو چراتے ہیں, اور پھر دولت جمع کرتے ہیں. اور دولت جمع کرنے میں دو چیزوں کو بڑا ہی دخل ہوتا ہے. ایک کیا ہے کہ انسان اس لیے دولت جمع کرتا ہے کہ وہ اپنا سر اونچا رکھنا چاہتا ہے, وہ یہ چاہتا ہے کہ دنیا میں اس کا نام بلند ہو اور وہ فخر سے کہہ سکے کہ میں تو اتنا امیر ہوں, میرا اتنا اچھا گھر, میری اتنی اچھی گاڑی, میرے پاس اتنا زیور, ہے نا, سر کو اونچا کرنا چاہتا ہے, ہے نا. بڑا اس کو انسان کو اس بات میں بڑا دخل ہے کہ وہ اپنے آپ کو اونچا کر کے رہنا چاہتا ہے. دوسری چیز وہ یہ چاہتا ہے کہ وہ دنیا میں سر بلند ہو, ہے نا, تبھی تو وہ یہ چاہتا ہے کہ اس کی جو دولت ہے اس کے لیے وہ گھر میں آرام کے اسباب فراہم کرتا ہے, گھر میں, گھر کے باہر, ہے نا, نرم گدے, نرم چیزیں, ساری باتیں. تو آپ سوچئے यहाँ पर जो बात कही जा रही है कि दाग लगाना है पेशानियों, पहलुओं, पुश्तों पर, क्यों क्यों अल्लाह ताला ने पूरे बदन की बजाय ये चीजों का जो इंतखाब किया, तो इसकी खास वजह यह है कि बखील अपनी इन्हीं चीजों को तो सहूलतें देना चाहता है, कभी अपने जो है वो नाक के लिए, अपनी पेशानी के लिए है ना, और कभी जो है वो अपनी पीठ के लिए नरम गरम बिस्तर, रेशमी गद्दे, इन चीजों का वो इंतजाम करता है, और कभी अपने पहलुओं के लिए। तो बाज लोग कहते हैं कि पूरा जिस्म मुराद है, नुमाया तीन चीजों का जिक्र कर दिया तो पूरा जिस्म सजा में, और बाज ये कहते हैं खास इन तीन चीजों का जिक्र किया कि इंसान जो है इन तीन चीजों के लिए खास तौर पर आराम फराम करना चाहता है, जबकि पूरा जिस्म इसमें जो है फिर आ जाता है, फिर उस वक्त उनसे कहा जाएगा कि चखो इस अजाब का मजा जो तुमने जो है वो जमा किया है। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ये एक हदीस भी है, कि जो शख्स अपना माल उसकी जकात अदा नहीं करता, क़यामत वाले दिन इसके माल को आग की तख्तियां बना दिया जाएगा, जिससे इसके दोनों पहलुओं को, पेशानी को और कमर को दागा जाएगा। ये दिन 50,000 साल का होगा और लोगों के फैसले हो जाने तक इसका यही हाल रहेगा, इसके बाद जन्नत या जहन्नुम में उसे ले जाया जाएगा। ये सही मुस्लिम की रवायत है। तो आप देखें कि बिगड़े हुए उलमा हो, बिगड़े हुए अवाम हो, तो ये सारे ही इसके जिम्मेदार हैं। तो यहाँ पे जिक्र तो उलमा का हो रहा था ना, मैंने आपसे ये बात कही थी ना कि आयत नंबर 31 से लेकर 35 तक की आयतें जो हैं, इसमें बताया जा रहा है कि यहूदों नुसारा के जो उलमा थे उनके अंदर क्या गुमराहियां पैदा हो गई थी। तो जो उलमा में होती हैं वही फिर अवाम में आ जाती हैं। तो अब ये नहीं आप ये पढ़कर ये सुनकर हम लोग खुश होकर ना गुजर जाएं तो ये उलमा की बात हो रही है, हमारी बात नहीं हो रही। सवाल ये है कि उलमा के पीछे अवाम चला करते हैं, तो अगर आज अवाम का भी यही हाल है तो फिर अवाम के लिए भी ये सख्त सजा जो है वो इसका जिक्र किया गया है। तो यहाँ पर जो कहा जा रहा है कि चखो इस अजाब का मजा, जो अजाब बिन अलीम है, और जो कंज वालों को दिया जाएगा, और योहमा और फातुकवा जो है वो इसकी शिद्दत का इजहार करते हैं। तो अल्लाह ताला मुझे और आपको बेहतरीन मुसलमान बनाए, और ये अपने नाक के लिए और अपने माथे के लिए, अपनी पेशानी और अपने जिस्म के लिए हम जिन जो है वो आसाइशों और आराम का ख्याल करते हैं, और जो दूसरे लोग हैं उनका हक अदा नहीं करते, तो ये माल की मोहब्बत ये अल्लाह ताला इसको सख्त नापसंद करते हैं।